अर्थ समाचार,
आर्थिक विश्लेषण,
व्यवसायिक सीप र अवसर,
उत्पादन, उपभोक्ता र बजार,
अर्थ जगत को प्रष्ट चित्र,
इकोनोमिक टाइम्स, था संचार नेटवर्क मा,
इकोनोमिक टाइम्स, पैसा मात्र होइन, सफल व्यवसाय का लागि सही सूचना जरूरी छ।
नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। इकोनोमिक टाइम्स सुरु गरौँ हेडलाइन्सबाट। वर्षमै 36 खाद्यान्न उद्योग दर्ता, सभा 22 अर्बको लगानी प्रतिबद्धता, दशैं अघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी, आवेदनमा गरियो, रोपाई सकियो आयो मल, कृषकले एक हप्ता पछि मात्रै मल पाउने, बैंकहरूले सम्झौताकै ऋण दिन छाडेपछि समस्यामा जलविद्युत आयोजना, तरलता अभाव समस्याले एकातिर नयाँ ऋण ठप्प पर्या छ भने अर्कोतिर सम्झौता भइसकेको ऋण समेत परिचालन हुन सकेन, जापानमा रोजगारी दिने सहमति र गौतम श्री बहुउद्देश्य सहकारी समस्याग्रस्त घोषणा गर्न सिफारिस। गत आर्थिक वर्ष 2078-79 विभिन्न प्रकारका खाद्य वस्तु तथा पेय पदार्थ उत्पादन गर्न 36 खाद्यान्न उद्योग दर्ता भएका छन्। खाद्यान्नमा विदेशी मुलुकसँग परनिर्भर हुँदै गइरहेको बेला स्वदेशमै 22 अर्ब 25 करोड लगानीको खाद्यान्न प्रशोधन गर्ने उद्योग सञ्चालनमा आउन लागेका छन्। गत वर्ष 10 वटा चामल उद्योग, सभा 5 अर्ब लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। त्यस्तै विभिन्न प्रकारका दाल, खाने तेल, जुस, इनर्जी ड्रिङ्क्स, चाउचाउ, बिस्कुट, भजिया, दालमोठ, स्क्यान्स लगायतका खाद्यान्न उत्पादन गर्ने 26 उद्योगमा सभा 17 अर्ब लगानी प्रतिबद्धता आएको छ। प्रतिबद्धता आएका मध्ये सबैभन्दा बढी 2 अर्ब 56 करोड लगानी गर्ने गरी जिरा भवानी 4, पर्सामा अन्नपूर्ण एग्रो एन्ड रिफाइनरी उद्योग सञ्चालनमा आउने भएको छ। त्यस्तै व्यावसायिक घरना लक्ष्मी ग्रुपले सिद्ध लक्ष्मी फुड्स प्रालीका नाममा 2 वटा खाद्यान्न प्रशोधन उद्योग दर्ता गरेको छ। नवलप्रासीको राम ग्राम नगरपालिकामा सञ्चालन गरिने 2 उद्योग 2 अर्ब 86 करोड लगानी गर्ने प्रतिबद्धता छ। लक्ष्मी ग्रुपले एउटा उद्योगको वार्षिक 33,840 मेट्रिक टन चामल उत्पादन गर्नेछ भने अर्को उद्योगबाट पाम, सोयाबिन, रिफाइनर्ड सनफ्लावर, मास्टर्स एसिड लगायतका विभिन्न प्रकारका खाने तेलको उत्पादन गर्ने जनाएको छ। आरएमसी ग्रुपले 12 को जितपुर उपमहानगर 8 मा 30 करोड लगानीमा आरएमसी फुड्स उद्योग खोल्ने भएको छ। यस उद्योगबाट वार्षिक 30,000 मेट्रिक टन चामल उत्पादन गर्ने उद्योग विभागमा प्रतिबद्धता जनाइएको छ। गत वर्ष सिद्धिलक्ष्मी फुड्स प्रालीले ग्राम नवलप्रासीमा 1 अर्ब 73 करोड लगानी प्रतिबद्धता गराएको छ। सरस ओभरेज प्रालीले धुनबेसी धादिङमा 2 अर्ब, शिवम भेज आयल प्रालीले वीरगन्ज महानगरपालिकामा 75 करोड लगानी प्रतिबद्धता गरेको छ। शिवशक्ति आयल एन्ड प्यार्स प्रालीले जितपुर सिमरा उपमहानगरपालिकामा 50 करोडको लगानी प्रतिबद्धता गरेको छ। सिद्ध विनायक आयल्स प्रालीले रामग्राम 15 नवलपरासीमा 75 करोड, सौरभ फुड प्रोजेक्ट्स प्रायले जितपुर सिमारामा 73 करोड, सिद्धि विनायक आयल एन्ड एग्रो बिर्तामोड नगरपालिकामा 1 अर्ब 17 करोड 51 लाख, न्युट्री फुड्स प्राली दुहबी सुनसरीमा 12 करोड, रोयल एडिबल आयल प्राली इटरीमा 43 करोड 65 लाख, अर्पति एग्रो इन्डस्ट्रिज प्रायले रूपन्देहीमा 10 करोड, ग्लोबल पोर्टिन एन्ड आयल प्रालीले भरतपुरमा 16 करोड 13 लाख, सूर्य मारुति ओभरेजले बुढीगङ्गा मोरङमा 17 करोड, सौभाग्य फुड्स एन्ड कन्फेन्सरीले चितवनमा 16 करोड 25 लाख, क्लासिक फुड इन्डस्ट्री प्रालीले रूपन्देहीमा 32 करोड, नमस्ते फ्लोर मिल प्रालीले पर्सामा 15 करोड, फर्स्ट च्वाइस फुड्स प्रालीले शुद्धोधन 4 रूपन्देहीमा 73 करोड, अन्नपूर्ण एग्रो फुड रिफाइनरी प्रालीले जिरा भवानी 4 पर्सामा 2,56,00,00,000, श्री दाउन्ने ग्रेन आयलले सिद्धार्थनगर रूपन्देहीमा 34 करोड, सुबिक्स इन्डस्ट्रीले धनुषामा 17 करोड, मेगा इन्डस्ट्री इन्सेन्ट फुड प्रायले 12 47 करोड, सिङ्गापुर ओब्रेज नेपालले मेचीनगर झापामा 80 करोड, अर्सिया फुड्स प्रोडक्ट्सले नोबलपरासीमा 51 करोड, फार वेस्टर्न एग्रो ज्वाइन्ट लिमिटेडले डडेलधुरामा 50 करोड, बोधी गार्डन फुड प्रोडक्ट्स प्रायले काठमाडौँमा 12 करोड, द रेड डोर फेलेक्स प्रायले कोइलालीमा 50 करोड, हिमालयन बोटलर्सले महोत्तरीमा 55 करोड, त्रिवेणी राइस उद्योगले नवलप्रासीमा 48 करोड, स्वस्तिक राइड एन्ड दाल मिलले पर्सामा 36 करोड, आरएमसी फुड प्रायले मोरङमा 30 करोड, मोरङ नेचुरल फुड्स प्रायले 12 24 करोड, अग्नि एग्रो फुड प्रोडक्ट्सले पर्सामा 76 करोड, महावीर एग्रो प्रोडक्ट्सले नोबलपरासीमा 62 करोड, सुरावर एग्रो इन्डस्ट्रीले पर्सामा 55 करोड, महालक्ष्मी मल्टी एग्री इन्डस्ट्रिज प्रायले रूपन्देहीमा 76 करोड र आर्जु राइस मिलले कपिल वस्तुमा 40 करोडको लगानी प्रतिबद्धता गरी गत वर्ष मात्रै 22,25,00,000,000 लगानी प्रतिबद्धता देखिएको छ। वर्षमै 36 खाद्यान्न उद्योग दर्ता, सभा 22 अर्ब लगानी प्रतिबद्धता, नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायलाई अनुमति दिने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ। दसैँ तिहार छठ जस्ता आसन्न चाडपर्वमा चिनी र मैदा पिठो जस्तो अत्यावश्यकीय वस्तुको अभाव नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न लागि मन्त्रालयका अधिकारीले जानकारी गराएका छन्। भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालका लागि भने लागू नहुने जनाउँदै आएको छ। तर व्यवसायीले पहिले जसरी आयात गर्न नपाएको गुनासो गर्दै आएका छन्। भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा वैशाखसम्ममा भारतबाट करिब 2,00,000 टन गहुँ आयात भएको थियो, तर जेठदेखि आयात ठप्प छ। रुस र युक्रेन बीच युद्ध बढेपछि संसारभर खाद्यान्न सङ्कट सुरु हुने चर्चा बीच भारतले वैशाख अन्तिम सातादेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहिबार भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीहरूबाट प्रस्ताव माग गरेको प्रवक्ता डाक्टर नारायण प्रसाद रेग्मीले जानकारी दिनुभएको छ। उहाँका अनुसार नेपालीका महत्त्वपूर्ण चाडबाड नजिकै गएको र यो बेला कुनै पनि वस्तुको अभाव नहोस् भनेर आयात खुलाउन लागिएको, स्वदेशी चिनी उद्योगको उत्पादन अपुग हुने भएकोले चिनीको आयात खुलाउन लागिएको हो भने केही महिनादेखि गहुँ आयात हुन नसकेका कारण स्वदेशी उद्योग समेत समस्यामा पर्न थालिसकेका छन्। मन्त्रालयले आयातकर्तासँग प्रारम्भिक चरणको आशय पत्र माग गरेको छ, जसमा कम्पनीको नाम, भारतबाट खरिद गर्ने उद्योगको विवरण, आयात गर्नुको उद्देश्य, कुन नाकाबाट ल्याउने हो, सोको विवरण लगायतका उल्लेख गर्नुपर्नेछ। त्यस्तै कति परिणाममा ल्याउने हो, यसको मूल्य तथा कुन मितिसम्म ल्याइसक्ने लगायतका विषयहरू समावेश गरी मन्त्रालयमा निवेदन दिनुपर्ने प्रवक्ता रेग्मीले जानकारी गराउनु भएको छ। उहाँका अनुसार उद्योग व्यवसाय दर्ता गरेको, कर चुक्ता प्रमाणपत्र लिएको, आयात तथा निर्यात गर्न इजाजत लिएको, प्रचलित कानुन बमोजिम क्वारेन्टाइन लगायतका इजाजत पत्र लिएका व्यवसायीसँग सरकारले गहुँ र चिनी आयात गर्न आशय पत्र माग गरेको हो। दशैं अघि भारतबाट चिनी र गहुँको आयात गर्ने तयारी, कारोबार दैनिकमा समाचार रहेको छ। धानलाई लक्षित गरेर सरकारले ओमनबाट खरिद गरेको युरिया मल रोपाई सकिएपछि मात्रै नेपाल आइपुगेको छ। 30,000 मेट्रिक टन युरिया मलमध्ये 2,500 मेट्रिक टन 50,000 बोरा मल बिहिबार वीरगन्ज आइपुगेको छ। कोलकाता बन्दरगाहबाट मल बोकेको रेल बिहिबार दिउँसो सर्सिया सुक्खा बन्दरगाह आइपुगेको वीरगन्ज स्थित कृषि सामग्री कम्पनीका प्रमुख चन्द्र चौलागाईले जानकारी गराउनु भएको छ। सरकारले ग्लोबल टेन्डर मार्फत खरिद गरेको 30,000 मेट्रिक टन युरिया आपूर्तिको जिम्मा स्विस सिङ्गापुर ओभरसिज इन्टरप्राइजेसले लिएको थियो। चोइला गाईका अनुसार कोलकाता बन्दरगाहको थप 2,500 मेट्रिक टन युरिया बोकेर हिँडेको अर्को रेल 4 दिनभित्रमा आइपुग्नेछ। 22,500 मेट्रिक टन मल वीरगंज र बाँकी 7,700 मेट्रिक टन विराटनगर नाका हुँदै आउने चौलगाईले जानकारी गराउनु भएको छ। सबै मल आइपुग्न 15 दिनसम्म लाग्छ उहाँले भन्नुभएको छ। यसैबीच बिहिबार आइपुगेको 50,000 बोरा युरिया एक सातापछि जिल्ला पठाइनेछ। किसानले त्यसपछि मात्रै पाउने भएका छन्। मलको नमुना गुणस्तर परीक्षणका लागि बिहिबार नै काठमाडौँ प्रयोगशालामा पठाएका छौँ उहाँले भन्नुभएको छ। रिपोर्ट आउन कम्तीमा 4 दिन लाग्छ। त्यसपछि मलको भन्सार जाँचपछि हुन्छ। ड्राइपोर्टमा ट्रकमा ओसारेर कम्पनीको गोदाममा ल्याउँछौँ। त्यसपछि जिल्ला पठाउनेछौँ। यो कार्यालयले मधेस प्रदेशसहित काठमाडौँ, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहुँ, पर्वत, नुवाकोट, कास्की लगायतका 16 जिल्लामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ। 30,000 मध्ये मधेसमा 8,500 मेट्रिक टन मलको वितरण गरिनेछ। पर्साका लागि 850 मेट्रिक टन र बाह्रको लागि 1,000 मेट्रिक टन युरिया वितरण गरिने चौलगाईले जानकारी गराउनु भएको छ। रोपाई सकियो, आयो मल, कृषकले एक हप्तापछि मात्रै पाउने अन्नपूर्ण पोस्टमा समाचार रहेको छ। निर्माणाधीन जलविद्युत आयोजनाहरूले बैङ्कहरूसँग गरेको ऋण सम्झौता अनुसार पैसा पाउन छाडेका छन्। तरलता अभावका कारण देखाउँदै बैङ्कहरूले कर्जा सम्झौता प्रतिबद्धता जनाएअनुसार पैसा दिन नसकेपछि आयोजना निर्माणको काम समेत रोकिन थालेको छ। निर्माणको चरणमा रहेका धेरैजसो आयोजनाले सम्झौता अनुसारको ऋण पाउन नसकेको गुनासो प्रवर्तकहरूले गर्न थालेका छन्। तरलता अभाव समस्याले एकातिर नयाँ ऋण ठप्प प्रयास छ भने अर्कोतिर सम्झौता भइसकेको ऋण समेत परिचालन हुन सके को देखिँदैन। अहिले धेरै आयोजनालाई बैङ्कबाट वास्तविक सम्झौताभन्दा न्यून रकम मात्रै प्रवाह गरेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका उपाध्यक्ष मोहन डाङ्गीले बताउनु भएको छ। बैङ्कहरूले सम्झौता अनुसार ऋण दिँदै नदिएको भन्ने त होइन, तर उनीहरूले वास्तविकताभन्दा थोरै हुने गरी किस्ताबन्दीमा दिइरहेका छन्। भेरिफाई भएर गइसकेको बिलमा पनि कम रकम मात्रै भुक्तानी हुने गरेको छ। उपाध्यक्ष डाङ्गीले भन्नुभएको छ, कर्जा सम्झौता गर्दा नै तरलता अभाव जस्ता समस्या भएको अवस्थामा के गर्ने जस्ता क्लज हुन्छन्, त्यस्ता क्लजका आधारमा प्रवर्तकहरूले सहमतिमै न्यून भुक्तानी भइरहेको छ। बैङ्कहरूले पैसा दिन सकिन्न भन्ने पनि कर्जा सम्झौता अनुसार पैसा भुक्तानी गर्न लामो समय अल्झाउने गरेको नेपाल उद्योग परिसङ्घ अन्तर्गत ऊर्जा विकास परिषदका संयोजक ज्ञानेन्द्रलाल प्रधानले बताउनु भएको छ। पैसा नै दिन सकिन्न भनेर बैङ्कहरूले चिठी नै काटेका त छैनन्, तर समय मा भुक्तानी भएको छैन। माग गरेको ऋण उपलब्ध गराउन महिनौ समय लगाइदिन्छन्। प्रधानले भन्नुभएको छ, यो समस्या एउटा दुईटा आयोजनाले मात्रै होइन, निर्माणाधीन कुनै पनि आयोजनाले समयमा पैसा पाएका छैनन्। ऋण परिचालनमा बैङ्कहरूले आनाकानी गरेपछि आयोजना निर्माणको काममा पनि ढिलाइ हुने गरेको उनीहरूको गुनासो रहेको छ। बैङ्कहरूले सम्झौताकै ऋण दिन छाडेपछि समस्यामा विद्युत आयोजना, कान्तिपुर दैनिकमा समाचार रहेको छ। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला।
भर्ना खुल्यो।
सर्वसुलभ शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षाको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVTको आङ्गिक शिक्षालय जिरी प्राविधिक शिक्षालय दोलखामा शैक्षिक सत्र 2079-80 लागि डिप्लोमा तथा प्री डिप्लोमा कार्यक्रम अन्तर्गत भर्ना खुल्यो। अध्ययन हुने विषयहरू डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्स, डिप्लोमा इन एग्रिकल्चर एनिमल साइन्स र प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ सब ओभरसियर एग्रिकल्चर एन्ड लाइफ स्टक JTA। आवश्यक कागजातहरू: नागरिकता वा जन्मदर्ताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको रङ्गीन फोटो, मार्कसिटको प्रतिलिपि वा SEE रिजल्टको डाउनलोड कपी। आवेदन फारम दस्तुर: डिप्लोमा कार्यक्रमको लागि 1500 रुपियाँ र प्री डिप्लोमा कार्यक्रमको लागि 500 रुपियाँ। प्रशिक्षण शुल्क: सिभिल इन्जिनियरिङ डिप्लोमाको लागि 3 वर्षको 90,000 रुपियाँ र एग्रिकल्चर डिप्लोमा प्लान्ट साइन्स तथा एनिमल साइन्सको लागि 3 वर्षको 75,000 रुपियाँ। फारम भर्ने अन्तिम मिति यही साउन 26 गतेसम्म। फारम पाइने र बुझाउने स्थान: जिरी प्राविधिक शिक्षालय, जिरी दोलखा। प्रवेश परीक्षा सञ्चालन हुने मिति: डिप्लोमा कार्यक्रमको लागि 4 गते बिहान 11 बजे र प्री डिप्लोमा कार्यक्रमको लागि 6 गते बिहान 8 बजे। परीक्षा केन्द्र: जिरी प्राविधिक शिक्षालय, जिरी दोलखा। थप जानकारीको लागि फोन नम्बर 0949400063। Admission open for 2022-23 intake at Manmohan Memorial College, Plus 2 Management, Humanities and Education Faculty. Key features: youth-friendly psychological environment, techno-friendly education system, leadership and personality development, excellent teachers, extracurricular activities and many more. Register your name now and secure your seat. For more details, please contact Manmohan Memorial College, Sorakutte, Naya Bazar, Kathmandu. Phone 01-436-0271 and 4355-252.
होइन लखर लखर कता पुगेर आइयो हरिबहादुर
ए लखर लखर हिँड्ने खालको मान्छे होइन है म त आज महत्त्वपूर्ण काममा गएर आएको हुँ नि
के हो त्यस्तो महत्त्वपूर्ण काम सुनौ न त हामी पनि
मधुमेह भयो भने यसले आँखाको पर्दामा गम्भीर असर पर्न गई आँखाका पर्दा सुन्निने रक्तस्राव हुने र दृष्टि नै गुम्न सक्ने हुँदो रहेछ नि बुझ्यो हो यस्तो समस्यालाई डायबेटिक रेटिनोप्याथी भनिने रहेछ नि यो समस्या चाहिँ 40 वर्ष लागेकामा बढी देखिने हुँदा नियमित रूपमा आफ्नो आँखाको जाँच गर्नुपर्छ भन्ने कुरा थाहा पाएर आँखा जाँच गरेर आएको म बुझ्यौ
ओहो यो त बडो गम्भीर कुरो रहेछ मेरो परिवारमा पनि 40 कटेका सबैलाई ढिला नगरिकन आँखा जचाउन लगिहाल्छु अब
मधुमेह पत्ता लाग्न साथ ढिलो नगरी आफ्नो आँखाको सुरक्षाका लागि तुरन्त आँखा जाँच गराऊ
जनचेतनाका लागि तिल गङ्गा आँखा प्रतिष्ठान काठमाडौँ रिफर भई आएका बिरामीहरूलाई यस तिल गङ्गा आँखा प्रतिष्ठान काठमाडौँमा विशेष छुटका साथ उपचार गरिन्छ
हेलो
हेलो पैसा पठाएको छु है विदेश बसेर पसिना बगाएर दुःखले कमाएको पैसा हो यसलाई राम्रो ब्याज दिने ब्याङ्कमा जम्मा गरेर राख है
भाउजू मोबाइलमा कुरा गर्दै हुनुहुन्थ्यो नि दाइले के भन्नुभयो र
हेर्नु न बाबु दाइले विदेशबाट पैसा पठाउनु भएको रहेछ राम्रो ब्याज दर दिने ब्याङ्कमा लगेर जम्मा गर्नु भन्नु भएको छ कुन ब्याङ्कमा जाने जाने
भाउजू पनि यति सानो कुरामा पनि अल्मलिएर हुन्छ त अहिले नेपाल ब्याङ्क लिमिटेडले यस्तै विदेशमा रोजगार गरेर पैसा पठाउनेहरूका लागि भनेर 9.03% ब्याज दिने रेमिट्यान्स बचत खाता तथा 12.03% ब्याज दिने रेमिट्यान्स मुद्दती खाता लिएर आएको छ नि अन्य बचत खाता र मुद्दती खातामा भन्दा 1% बढी ब्याज पाइने नेपालकै पहिलो र विश्वासिलो ब्याङ्क नेपाल ब्याङ्कमा जाने नि
हो र बाबु त्यसो भए आजै नेपाल ब्याङ्कमा गएर रेमिट्यान्स खाता खोलेर दाइलाई विदेशबाट पठाउनु भएको पैसा बचत गरिदिइहाल्छु अनि मेरा आफन्त तथा साथी
रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ अब बाँकी आर्थिक समाचार कार्यान्वयनमा समस्या देखिएपछि नेपाल र जापान सरकार श्रम सम्झौता परिमार्जन गर्न सहमत भएका छन् 3 वर्ष अघि 14 क्षेत्रका 5 वर्षीय श्रम भिसा वा निर्दिष्ट सिपयुक्त कामदार लैजान नेपाल र जापानबीच श्रम सम्झौता भएको थियो सम्झौता कार्यान्वयन नहुँदा भाषा र सिप परीक्षामा उत्तीर्ण 5,320 जना नेपाली कामदार जापान जान पाएका छैनन् नेपाल र जापानका उच्च अधिकारीहरूको संयुक्त बैठकले बिहिबार काठमाडौँमा श्रम सम्झौता परिमार्जन गर्ने सहमति गरेको छ पहिला गरिएको श्रम सम्झौता पूर्ण थिएन पठाउने प्रक्रियादेखि लागत शुल्क स्पष्ट रूपमा तोकिएको थिएन बैठकमा नेपालका तर्फबाट नेतृत्व गरेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताउनु भएको छ श्रम सम्झौता कार्यान्वयन गर्न आवश्यक विषयहरूमा संशोधन गर्न तयार भएका छौँ भारत निर्यात भएको 8 ट्रक सुपारी रिरुट गरेर लैजाने क्रममा प्रहरीले विराटनगर स्थित रानी बा आट नियन्त्रणमा लिएको 2 साता बितिसक्दा पनि अनुसन्धान अघि बढ्न सकेको छैन सुपारी अनुसन्धान कसरी अघि बढाउने भन्ने दुविधामा राजस्व अनुसन्धान विभाग परेको छ एकातिर राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले बरामद सुपारीको डिएनए परीक्षण गराउनु पर्ने भनिरहेको छ भने अर्कोतिर विभागले भारत निर्यात भइसकेकोले सुपारी भएकोले छुन समेत नमिल्ने भएको भन्दै त्यत्तिकै थन्काएर राखेको छ चीन निर्यात हुने 98% कर योग्य वस्तुमा नेपालले शून्य भन्सार सुविधा पाउने भएको छ। चीनको भन्सार महसुल आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालसहित अन्य 16 देशलाई यस किसिमको सुविधा उपलब्ध गराउने जनाएको छ। सूचीमा समावेश देशले आगामी भदौ 16 गते सेप्टेम्बर 1 यस्तो सुविधा पाउने आयोगले उल्लेख गरेको छ। आफूसँग कूटनीतिक सम्बन्ध भएका र समझदारी पत्रमा हस्ताक्षर गरेका अति कम विकसित देशलाई शून्य भन्सार सुविधा उपलब्ध गराउन गत डिसेम्बरमा घोषणा कार्यान्वयनमा ल्याउन चीनले नयाँ व्यवस्था गरेको हो। सन् 2022 सात महिनामा हवाई मार्गबाट झन्डै 3,00,000 विदेशी पर्यटक नेपाल भित्रेका छन्। अध्यागमन विभागको तथ्याङ्क अनुसार यस वर्ष जनवरीदेखि जुलाईसम्म हवाई मार्गबाट 2,85,363 विदेशी पर्यटक नेपाल भित्रेका हुन्। विभागको तथ्याङ्क अनुसार यो वर्षको जुलाईमा मात्रै 44,462 पर्यटक नेपाल भित्रिएका छन्। कोरोना महामारी अघि सन् 2019 सोही महिनामा 58,811 विदेशी भित्रिएका थिए। सन् 2022 जुनमा 46,957 पर्यटक नेपाल भ्रमण गरेका थिए। निक्षेपकर्ताको रकम फिर्ता नगरेर अर्बौँ रुपियाँ जोखिममा पारेको गौतम श्री बहुउद्देश्य सहकारी संस्था काठमाडौँलाई सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको छ। निक्षेपकर्ताको रकम फिर्ता नगरेर सञ्चालक फरार भएपछि विभागले समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको विभागका उप रजिस्ट्रार टोलराज उपाध्यायले बताउनु भएको छ। समितिले सहकारीका सबै दायित्व लिएर आवश्यकता अनुसार कारवाही प्रक्रिया अघि बढाउँछौँ। उपाध्यायले भन्नुभएको छ कि कस्तो कारवाही गर्ने अन्तिम निर्णय गर्ने अधिकार समितिलाई छ। सहकारीको करिब 5 अर्ब रुपियाँभन्दा बढीको जोखिम परेको बताइए पनि 1,70,00,000 रुपियाँ निक्षेप फिर्ताको माग गर्दै आवेदन दिएको उप रजिस्ट्रार उपाध्यायले जानकारी गराउनु भएको छ। र आजका लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर 1 खरिद दर 126.85, बिक्री दर 127.45, युरो 1 खरिद दर 129.26, बिक्री दर 129.87, साउदी अरब रियाल 1 खरिद दर 33.76, बिक्री दर 33.92, डेनिस क्रोनर 1 खरिद दर 17.37, बिक्री दर 17.45, र कुवेती दिनार 1 खरिद दर 413.46, बिक्री दर 415.42 रहेको छ। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार। We'll be right back.